مومنین, آج سے سورہ انعام کا سلسلہ جاری ہو چکا ہے. پروردگار عالم سے دعا ہے بحق محمد والے طاہرین اس کو پورا کرائے اللہ سبحانہ تعالیٰ سورہ انعام کی تفسیر کو. اس کا ترجمہ اس طرح سے ہے, الحمدللہ الذی, اس اللہ کی تعریف ہے جس نے آسمان اور زمین کو خلق کیا اور اس نے اندھیرے اور روشنی بنائی. پھر بھی کافر لوگ دوسروں کو اس کے برابر ٹھہراتے ہیں. سورہ انعام کی جو کا سورہ اہل بیت کی روایت سے پورا کے پورا مکہ میں نازل ہوا. اور چھٹے امام فرماتے ہیں کہ اس کو 70,000 فرشتے لے کے نازل ہوئے, اور اس کی وجہ یہ تھی کہ 70,000 فرشتے اس لیے نازل ہوئے کہ اللہ کا 70 بار اس میں نام ہے. سرکار دو عالم فرماتے ہیں کہ یہ سورہ پورا کے پورا مجھ پر اترا ایک ساتھ, اور 70,000 فرشتے لے کے آئے اور ان کی تسبیح اور تحمید کی آواز میں سن رہا تھا جب سورہ نازل ہوا. اور جو کوئی بھی اس سورے کو پڑھے گا تو اس کے ایک آیت کے عوض میں 70,000 فرشتے ایک دن اور ایک رات اس کے لیے دعائیں کریں گے. اس کی فضیلت ہے سورے کی. سورہ انعام کے اندر زیادہ تر توحید کا ہی ذکر ہے, اور چونکہ مکی سورہ ہے تو مشرکوں سے اللہ سبحانہ تعالیٰ نے بات کری اور اپنی توحید کا درس دیا. یہ اس کی جو پہلی تین آیتیں ہیں, پہلی آیت میں خدا نے کائنات کی خلقت کی بات کری ہے, دوسری آیت کے اندر انسانی خلقت کی بات کری ہے, اور تیسری آیت میں انسان کے برتاؤ کی بات کری ہے. اتنی عظیم آیتیں ہیں. تو جو پہلی آیت پڑھی اس میں اللہ سبحانہ وتعالیٰ سب سے پہلے اپنی خود کی تعریف کر رہا ہے, الحمدللہ الذی خلق السماوات والارض, اس پروردگار کی تعریف ہے جس نے خلق کرا ہے آسمانوں کو اور زمین کو, دونوں کو خلق کرا ہے. اچھا, اس میں لفظ خلق استعمال کر رہا ہے نا, خلقت. خلقت کس کو کہتے ہیں؟ جس کے اندر کئی چیزوں کو ملا کے بنایا جاتا ہے اس کو خلق کہتے ہیں. ملا جلا کے, مٹی بھی ہے, پانی بھی ہے, ہوا بھی ہے, آگ بھی ہے. خلق السما, تو خلق استعمال کیا اللہ نے لفظ. وجعل ظلمات والنور, اور اس نے اندھیرے اور روشنی بنائے. جعل کہا ہے اس میں. جعل کیوں کہا ہے؟ کیونکہ اس کو بنایا ہے. اس کے اندر کوئی ایسے نہیں ہے روشنی کے اندر, یہ نہیں کہ آگ بھی اور مٹی بھی ہے, روشنی ہے بھائی. ظلماتی والنور, ظلماتی مطلب اس کی اندھیرے کہا ہے, اندھیرا نہیں کہا ہے, اندھیرے کہا ہے. قرآن میں جب بھی آیا اندھیرے آیا, روشنی ایک ہی بار آیا ہے. تو اندھیروں کا کوئی وجود نہیں ہوتا ہے. وجود کس کا ہوتا ہے؟ اسے روشنی کا ہوتا ہے. روشنی نہیں ہوتا پھر اندھیرا ہے, اس طریق سے ہے. تو روشنی تو ایک ہی ہوتی ہے. اب روشنی کے آس پاس جو پاس میں ہوتا ہے اس کا اندھیرا کم ہوتا ہے, آپ دور چلے جائیں روشنی تو اندھیرے بڑھتے چلے جاتے ہیں. تو در حقیقت حق ایک ہی ہے, روشنی ایک ہی ہے, صراط المستقیم ایک ہی ہے. تو ہمیشہ قرآن حکیم کے اندر روشنی کا ذکر واحد میں آیا ہے. پھر کیا, ثم الذین کفروا بربہم یعدلون, جب اللہ نے فرما دیا میری تعریف ہے کہ میں نے آسمان بھی بنایا, زمین بھی بنائے, اندھیرے بھی بنایا, روشنی بنائے, پھر اللہ کا ثم الذین کفروا بربہم یعدلون. ثم میں کیا ہے؟ اللہ نے رکا ہے. اللہ کیا مطلب ہوا اس کا؟ پھر بھی اللہ نے کہا, پھر بھی کافر دوسروں کو اس کے برابر ٹھہراتے ہیں. اتنا میں نے کر دیا, اس کے بعد یہ حالت ہے تمہاری. ایک درود پڑھنے, اللہم صل علی محمد وعلی محمد. هو الذی خلقکم من تین ثم قضا اجلا و اجل مسمى عنده ثم انتم تمترون. وہی تو ہے جس نے تم کو مٹی سے خلق کرا, پھر ایک مدت حیات کو اس نے مقرر کیا, اور اس کے نزدیک مدت حیات معین ہے, پھر بھی تم شک کرتے ہو. اس کا ترجمہ ہے. یہ آیت بڑی غور و فکر کرنے کی آیت ہے. کہا کہ اس نے کہا کہ وہ الذی خلقکم من طین, کہا کہ وہی تو جس نے تم کو مٹی سے پیدا کرا ہے. ثم قضا اجلا, پھر اس نے تمہارے لیے مدت حیات مقرر کیا, مدت حیات مقرر کرا ہے. یہ دو طرح کی مدت حیات اللہ نے کہی ہیں. ثم قضا اجلا پہلی ہے کہ اس نے مدت حیات مقرر کرا ہے, وہ اجل مسمن عندہ. یہ کیا مطلب ہے؟ وہ اجل مسمن عندہ, اور اس کے نزدیک معین مدت حیات بھی ہے. ثم انتم تمترون, اس کے بعد بھی تم شک کرتے ہو. اس کی بحث ہے, اس کی بحث یہ کہ دو حیاتیں کون سی ہیں, پہلی اور دوسری, دو ہیں. پہلی جو ذکر ہوئی ثم قضا اجلا, اس کا مطلب کیا ہوا؟ جو پہلی حیات ہے وہ ایسی حیات ہے کہ جس کا علم صرف خداوند عالم کو معلوم ہے اور اس کا راز کوئی نہیں جانتا. دوسری جو ہے وہ اجل مسمن, وہ کون سی حیات ہے؟ جو کہ معین ہے, وہ معین ہے جو کہ لوہے محفوظ میں لکھی ہوئی ہے. معین کیا ہوئی, کیا ہوتی معین حیات؟ میزان نے بڑی اچھی مثال دی ہے معین چیز کیا ہے اور وہ چیز جو کہ معین نہیں ہو, اس کا فرق بتایا انہوں نے. معین کیا ہے کہ رات ہے تو صبح میں سورج کو طلوع ہونا ہی ہونا ہے, یہ معین چیز ہے, یہ ہونا ہی ہونا ہے. غیر معین کیا ہے کہ سورج کتنا چمکے گا, سورج چمکے گا تو تھوڑا چمکے گا کہ زیادہ چمکے گا, بھائی کیا ڈیپینڈ کرتا ہے کہ بارش تو نہیں ہو رہی, بادل تو نہیں ہے, ہوا تو نہیں ہے, اس حساب سے پھر سورج چمکے گا, کوئی چاند گرہن تو نہیں آ گیا. تو یہ تو دو طرح کی جو معین ہے وہ ہونا ہے, وہ جب ہوگا جب کہ اس میں پرفیکشن ہوگا تو ہو جائے گا وہ. اور جو معین نہیں ہے اس کے لیے کئی چیزیں سامنے آ جاتی ہیں, تب جا کے وہ کام ہوتا ہے. اب کیا ہے, جیسے مثال کے طور پہ اجلم مسمن کیا ہوا انسان کے لیے, کہ اس کو اللہ نے کہا کہ اس کی عمر 120 کے آس پاس اس سے زیادہ نہیں ہے, انسان جیے گا 100-125 سال, یہ معین اس کے لیے, اس سے زیادہ کا وہ 200 سال نہیں جینے والا, یہ معین ہے. اور یہ چیز لوہے محفوظ میں لکھی ہوئی کہ انسان اتنا ہی جیے گا. لیکن غیر معین کیا ہے, جو پہلی بات ذکر ہے جو پہلا کیا تھا قضا اجلن, وہ کیا ہے؟ وہ یہ ہے کہ جو غیر معین ہے. کیا ہوا اس کا مطلب, کہ اگر انسان کی حیات حالانکہ اس کی ہے تو 120 سال, لیکن ہو سکتا ہے کہ اگر وہ اس کی صحت کا دھیان نہیں رکھتا ہو, خوب کھارا پی رہا ہو, سگریٹ پی رہا ہو, وہ واکنگ نہیں ہو رہی ہے, وہ پھر گناہ پہ گناہ کیے جا رہا ہے, صبح کی نماز نہیں پڑھ رہا ہے, قرآن نہیں پڑھ رہا ہے, اور رشتہ داروں سے اچھا سلوک نہیں ہے, یہ چیزیں ہو گئی نا, تو اس کی حیات کم ہو گئی. کیونکہ یہ چیزیں اللہ نے اپنے ہاتھ میں رکھی ہے, کہا کہ دیکھو ایسا ہے کہ دیکھو حیات تمہاری معین تو 120 سال ہے, لیکن تمہاری حرکات یہ ہوئی روحانی طور پہ جسمانی طور پہ تو تم چلے جاؤ. یہ میں نے اپنے ہاتھ میں رکھا ہے, اس کا کسی کو علم نہیں ہے, حالانکہ لوہے محفوظ میں ہو گیا تھا. جو معین چیز ہوتی ہے اللہ سبحانہ تعالیٰ شب قدر میں موت کے فرشتے بتاتے ہیں اس کا معین وقت نہ ہے, لیکن اجل کب آ جائے گی صرف اللہ کو معلوم ہے. اجل کب آ جائے گی, کیونکہ یہ چیزیں اللہ نے اپنے ہاتھ میں رکھی ہیں کہ اجل کب آ جائے گی, کیونکہ اتنی چیزیں ہوتی ہیں کہ آپ کے اعمال کیسے ہیں, آپ کا تقویٰ کیسا ہے, آپ کا لوگوں کے ساتھ سلوک کیسا ہے, اس حساب سے اللہ کہہ دیتا کہ اس کی اجل اب آنے والی ہے. کہ کوئی بھی شخص نہیں جاتا کہ اس کو موت کب آئے گی, قرآن میں ذکر ہے, صرف اللہ کو معلوم ہے. ثم قضا اجلا, اس لیے ہم کو چاہیے کہ ہماری اللہ سے توبہ کرتے رہیں, ہم گڑ گڑاتے رہیں کہ اللہ سبحانہ تعالیٰ ہماری حیات کو بڑی کر. دعا میں اتنی طاقت ہے کہ اللہ سبحانہ تعالیٰ قسمت کو بھی بدل دیتا ہے, دعا میں اتنی طاقت ہے. تو اس کے بارے میں احادیث ہیں, تو پانچویں میں فرماتے ہیں کہ جو غیر معین مدت ہے وہ उसको वो जितना चाहे आगे बढ़ा दे, है ना, जितना चाहे कम कर दे। और जो मुअय्यन जो मुअय्यन हयात है उसका जिक्र अल्लाह सुब्हानहु व तआला शब कदर में मौत के फरिश्ते को कर देता है। दुरूद पढ़ते हैं, अल्लाहुम्मा सल्ली अला मोहम्मद व आले मोहम्मद। अब अल्लाह ताला सुब्हानहु ने इंसान का जिक्र करा है, पहले खुद का जिक्र करा है तीसरी आयत में, और इंसान का जिक्र करा है। वहुवल्लाहु फिस्समावाति वल अर्ध यालमु सिर्रकुम व जहरकुम व यालमु मा तकसिबून। वही तो खुदा है जो आसमानों में है और ज़मीन में है, जो कुछ तुम पोशीदा रखते हो, जो कुछ तुम जाहिर करते हो वो जानता है, और जो भी तुम अमल करते हो उससे वो वाकिफ है। एक दुरूद पढ़ते हैं, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद। फिर कहा कि मैं वो परवरदिगार हूँ जो आसमानों में भी हूँ, मैं वही परवरदिगार हूँ जो कि ज़मीन में भी हूँ। मतलब अल्लाह सुब्हानहु व तआला हर तरफ है। फिर क्या कहता है, अब बता रहा है कि इंसान ने तुझे मिट्टी से खल्क कराया वो तो ठीक है, लेकिन अब क्या है, मैं क्या कह रहा हूँ कि यालमु सिर्रकुम, जो तुम छुपा के करते हो, यालमु सिर्रकुम व जहरकुम, जो कुछ तुम पोशीदा करते हो, तुम जाहिर करते हो, वो यालमु मा तकसिबून, मा तक, और वो भी जानता है जो भी तुम अमल करते हो। तो एक बड़ा खूबसूरत नुक्ता इसमें है कि पहले तो अल्लाह सुब्हान अल्लाह ने कहा कि तो कुछ तुम पोशीदा जाहिर करते हो मैं जानता हूँ, फिर कहा वो यालम, फिर बताया क्या, फिर जोर दिया एक अलग चीज़ हो, वो यालम मा तकसिबून, फिर रुका है अल्लाह तगो क्या कहो, फिर जो अमल तुम करते हो वो भी मैं जानता हूँ। क्यों ऐसा कहा, हो सकता है मीज़ान ने कहा, इसलिए कहा कि हम जो भी पोशीदा जाहिर करते हैं उसके असरात हमारी हमारे नफ्स पे आते हैं। वो यालम मा तकसिबून, जो तुम करते हो, जो तुम कमाते हो, क्या कमाते हो, जो करते हो, तकसिबून, राइट। तो इसका मतलब ये हुआ कि हमने पोशीदा और जाहिर जो अमल करे, तवज्जो चाहता हूँ, तो उसके असरात हमारी रूह पर आते हैं, ये हमने कमाया है, इसके असरात हमारी साइकोलॉजी पे आते हैं कि हमारी रूह पाक हुई है या हमारी रूह नजिस हुई है, हम क्या कमाया, हमने क्या कमाया। फिर अल्लाह सुब्हान तआला ने बताया कि इंसान के अंदर जहालत कितनी है, अल्लाह से कितना रू गर्दा है, ये चौथी आयत में कहा, वमा तातीहिम मिन आयाती रब्बिहिम इल्ला कानू अनहा मुअरिदीन, क्यों उनके पास उनके रब की निशानी में से कोई निशानी ना आती है मगर वो उससे मुंह मोड़ लेते हैं। वमा तातीहिम मिन आयाती, देखें ना आप, कुफ्फारों सामने कुरान आया, कुफ्फारों सामने अहलुल बैत आए, सारी इतनी बड़ी बड़ी निशानियाँ आई लेकिन इन्होंने सिर्फ मुंह मोड़ा। कुफ्फारों को छोड़ दें, आप यहूद को ले लें, नसारा को ले लें, इतनी आयतें आई लेकिन तकब्बुर दिल में था, माल की मोहब्बत थी, दुनिया की मोहब्बत थी, तो मुंह ही फेरता चला जाता है इंसान, उसको कुछ समझ में नहीं आता है। फ़कत कज़्ज़बु बिल हक़ लम्मा जाहुम फसौफा यातिहिम अम्बाउ बीमा कानू अम्बाउ मा कानू भी यस्तज़ियून। बेशक जब उनके पास हक आया तो उन्होंने उसको झुटला दिया, तो जिस चीज का वो मजाक उड़ाते थे अनकरीब उसकी खबर उन तक पहुंच जाएगी। जब हक आया तो उन्होंने झुटला दिया, उसमें हक क्या था, दीन इस्लाम हक था और उन्होंने झुटलाया, तो अब जिस चीज मजाक उड़ाते हैं उसकी खबर उनको अनकरी मिल जाएगी, क्योंकि जब हक आया, दीन हक मुबीन इस्लाम आया, उसको झुटलाया, कुरान को झुटलाया, सरकार को झुटलाया, अहले बैत को झुटलाया, कहा अल्लाह सुब्हान तआला ठीक है झुटला लो आप, लेकिन जो जिस चीज़ से मजाक उड़ा रहे हो उसकी खबर पहुँच जाएगी अब तुम्हें, क़यामत अल्लाह के नज़दीक बहुत करीब है, हमको दूर दिखती है, उसके नज़दीक बहुत करीब है। अल्लाह सुब्हान तआला हमको क़यामत के अज़ाब से बचाए, बरज़ख के अज़ाब से बचाए, और अल्लाह हमारे दिलों को पाक करे, दिल पाक होंगे تو حق ہمارے دل پہ آئے گا. اگر ہمارا دل خراب ہے تو حق ہمارے دل پہ نہیں آئے گا. ہم کو اللہ سے دعا کرنا چاہیے کہ اللہ ہم کو مال کی محبت سے ہٹا دے, مال کی محبت سے ہٹا دے. اب آپ دیکھیں گے شمر عمر سعد امام حسین قتل صرف مال کی محبت میں کرا تھا. جب مال کی محبت آتی ہے تو انسان حق کو بھی جھٹلا دیتا ہے, اس کو صرف اس کے دل پہ پردے پڑ جاتے ہیں. آگے کی آیت میں اللہ سبحانہ تعالیٰ نے پرانی امتوں کا ذکر کرا ہے. الم یرو کم اہلکنا من قبلہم من قرن مکناہم فی الارض ما لم نمکلکم وارسلنا السماء علیہم مدرارا وجعلنا انہارا تجری من تحتہم فاہلکناہم بدنوبہم وانشأنا من بعدہم قرنا آخرین. کیا انہوں نے ہم سے پہلے کی امتوں کی طرف نہیں دیکھا جن کو ہم نے زمین میں وہ اقتدار بخشا تھا جو تمہیں نہیں دیا, اور ہم نے ان پر آسمان سے خوب بارش برسائی اور ان کے نیچے نہریں جاری کر دی, پھر ہم نے ان کے گناہوں کی وجہ سے ان کو ہلاک کر دیا, پھر ان کے بعد دوسرے قوموں کو ہم لے آئے. اس کا ترجمہ ہے اللہ سبحانہ وتعالیٰ فرماتا ہے کیا انہوں نے نہیں دیکھا کہ تم سے پہلے کہ ہم نے امتوں کو ہلاک کر دیا, جن کے قدم اتنی جماعتیں میں نے کہ تمہارے بھی نہیں جمائے, اتنی مضبوط قومیں تھیں اور ان میں آسمان سے موسلا دار میں برسایا, مطلب خوب رزق دیا, اور ان کے نیچے نہریں جاری کر دی, مطلب سب طرف سے مزے چل رہے تھے ان کے. کہا اللہ نے کہا میں نے سب دیا تھا ان کو, پھر کیا کرا؟ فَأَهْلَكْنَاهُمْ بِذُنُوبِهِمْ, اللہ نے پھر کہا فَأَهْلَكْنَاهُمْ بِذُنُوبِهِمْ, پھر میں ان کے گناہ کی وجہ سے ان کو ہلاک کر دیا. وَأَنشَأْنَا مِن بَعْدِهِمْ قَرْنًا آخَرِينَ, پھر اللہ کو پرواہ ہی نہیں, اللہ نے کہا کہ اس کے بعد ہم دوسرے لوگوں کو لے آئے, ان کی چھٹی کر دی. یا اللہ یا اللہ, اللہ تمہارا سبحانہ تعالیٰ قرآن میں فرعون کا اتنا ذکر کر رہا کہ میں نے فرعون کا یہ دیا وہ دیا محلات دیے انگوروں کے باغ دیے, پھر اللہ نے کہا کہ یہ چھوٹی موٹی پرانی بستیوں کے قصے میں, پھر کہا کہ ان کو ختم کر دیا دوسری قومیں آ گئی. فَأَهْلَكْنَاهُمْ بِذُنُوبِهِمْ, ہم کو رونا چاہیے, ہم ہلاک ہوتے ہیں ہمارے گناہوں کی وجہ سے, ہم نے گناہ کرے ہماری ہلاکت ہے, اور اللہ کو کوئی پرواہ نہیں ہماری. اگر ہم گناہ گار ہیں ہم نے چھوڑا اللہ کو تو اللہ دوسرے لوگ لے آئے گا. قرآن میں ذکر ہے نا کہ اگر تم نے اگر اللہ کے احکامات کو نہیں مانا تو اللہ دوسرے لوگ لے آئے گا. یہ امام الزمان کے لیے کر رہا, آج ہم امام الزمان کے لیے کھڑے نہیں ہوئے اور ظہور نہیں ہوا, کچھ نہیں ہوگا, اللہ کے لیے کیا فرق پڑتا ہے؟ امام کا ظہور تو ہونے والا ہے, دوسرے لوگ آئیں گے, ہم لوگ امام کے ساتھ نہیں ہوں گے, نقصان ہمارا ہے. موسیٰ علیہ السلام 40 سال جنگل میں چکر لگاتے رہے کہ قوم جانے کو تیار نہیں تھی یروشلم میں, تو اگر اللہ نے کہا کہ ہاں تم بدبخت ہو تمہاری اولادیں جائیں گی, پھر جب یہ سب مر گئے 40 سال گھومتے رہے اس کے اولادیں گئیں کیونکہ ان کو اللہ نے ہدایت دی تھی. دعا ہماری اللہ سبحانہ تعالیٰ سے کہ مولا کا ظہور جلد ہمارے سامنے ہو اور ہمارے گناہ کی وجہ سے اللہ ہم کو سزا نہ دے کہ ہمارے مولا نہیں آئے, کیونکہ نقصان ہمارا ہے, کسی کا نقصان نہیں ہے. مولا کا صبر ہے بڑھ جائے گا, مولا کا گریہ بڑھ جائے گا, مومنین قتل ہوتے رہیں گے, سب ہوگا, لیکن ہمارا نقصان ہو جائے گا, ہم زیارت نہیں کر پائیں گے مولا کی. اب اللہ سبحانہ تعالیٰ بتا رہا ہے کہ انسان کے اندر کتنے شک ہوتے ہیں اور انسان کتنا جاہل ہوتا ہے, اور انسان کی کس کس چیز کی ڈیمانڈ کرتا ہے کہ مجھے یہ بھی چاہیے وہ چاہیے. اللہ تعالیٰ نے اس کا ذکر کرا ہے 3 آیات میں, وَلَوْ أَنزَلْنَا عَلَيْكَ كِتَابًا فِي قِرْطَاسٍ فَلَمَسُوهُ بِأَيْدِهِمْ لَقَالَ الَّذِينَ كَفَرُوا إِنْ هَذَا إِلَّا سِحْرٌ مُبِينٌ, اگر ہم تم پر کاغذ کی لکھی کتاب نازل کرتے جس کو تم ہاتھوں سے टटोल भी लेते तो जो जो लोग कुफार हैं वो यही कहते हैं कि ये कुछ भी नहीं बल्कि खुला जादू है। इस तरह कुरान आता था सरकार के पास, लोग कहते थे कि ये कुरान हम पे भी क्यों नहीं आता है, हम पे भी आना चाहिए, फरिश्ता हम पे भी आना चाहिए। लोगों ने ऐसी ऐसी डिमांड करी है, इस तरह यहूद करा करते थे डिमांड कि हमको अल्लाह को आँख से दिखा दो। वहाँ के लोग भी किया करते थे, अल्लाह ने इसीलिए कह दिया कि अगर हम कागज़ पर लिखी किताब भेजते हो तुमको हाथों से भी टटोल लेते तो जो तुम्हें काफिर कहते हैं सिर्फ खुला जादू है। आज मैं आपसे पूछता हूँ एक सवाल है मेरा आपसे, आज आप हमसे खड़े हुए हैं यहाँ पर मस्जिद में, आसमान से कुरान उतर आए कागज़ का, क्या होने वाला है? कई लोग क्या कहेंगे, ये कौन सा जादू आ गया भाई, अल्लाह के पास कौन सी प्रिंटिंग प्रेस में से छप के आ गया? 50 सवाल हो जाएंगे ना, 50 सवाल हो जाएंगे ना, ये कौन सी प्रिंटिंग प्रेस थी अल्लाह के पास छप के आ गया, और ये सब चोरी है और धोखा है, यही होने वाला ना, यही होने वाला ना। एक मिनट को हा हा आ गया, उसके बाद तमाशे शुरू हो जाएंगे। ईसा अलैहिस्सलाम से कहा था कि आसमान से लेके आओ मैदा, खाने खाना है, जब खान आके खा लिया उसके बाद बोलने लगे ये तो जादू था। भाई सवाल शैतान वसवसे डालता ना, कहाँ खाना पका था, कौन सी फैक्ट्री में खान बन के आया था, ये सब धोखा। तो अल्लाह ताला बताना चाह रहा है कि देखो ये आयतें हैं और ये आयतें कागज पे लिखी हुई हैं, सरकार के जरिए आई हैं, बस यही सब कुछ है। अगर ये नहीं माना तो कुछ भी नहीं माना, अगर तुम और बड़ी बड़ी बातें करना चाहते हो तो और गुमराह होने वाले हो, बस यही है, बस यही है। क्योंकि शैतान के वसवसे बड़े खतरनाक होते हैं। अच्छा फिर उसके बाद क्या डिमांड करी, वो कालू लौला अंजल अलैह मलक, वो लव अंजलना मलकल कुदियल अमरु सुम्मा ला यंजुरून। और कहते हैं कि मलक क्यों नहीं नाजिल हुआ, अगर हम मलक नाजिल कर देते तो फैसला ही हो जाता, फिर उनको मुतलक मोहलत नहीं मिलती। ये भी डिमांड थी। दूसरी आयतों में जिक्र है कि ये कैसा नबी है, बाजारों में घूमता खाना खाता है, इसके साथ मलक क्यों नहीं नाजिल हुआ कि उसके साथ मिलकर हिदायत करता, दोनों मिलकर हिदायत करते, दोनों मिलकर साथ चलते। तो अल्लाह सुब्हान ने फरमाया अगर मलक नाजिल कर देता तो काम खत्म हो जाता, फिर कोई मोहलत वोलत नहीं। फिर जब लूत की कौम के पास मलक आए अजाब देने तो फिर कोई मोहलत नहीं मिली, सुबह के तक सब खत्म हो गए। मीज़ान की बहस है, बहस ये है कि हम हैं फिजिकल, मलक है मेटाफिजिकल। फिजिकल मतलब हमारा, हम मिट्टी के बने हुए भाई, हम दिखते हैं, मलक मिट्टी का बना हुआ नहीं है। तो मिट्टी की चीज़ नूर की चीज़ को नहीं देख सकती, या 500 अल्ट्रावायलेट रेज आ रही आप दिखती है आपको, कुछ भी नहीं दिखता आपको, 500 चीज़ हमारे सामने हमको दिखती कुछ भाई, साइंस से पूछा आपकी कितनी तरह की रोशनी आ रही है, हम कुछ भी नहीं दिख रहा है। तो अल्लाह ने कहा जो तुम चीज़ देखना चाह रहे हो वो देख नहीं सकते। दर हकीकत हम कब देखते हैं मलक को, जब मौत का वक्त आ जाता है। जब मौत का वक्त आ जाता है भाई, आदमी मलक को कब देखेगा, मौत के वक्त देखेगा, जब दिख जाता है तो फिर वो चले जाता है, या फिर कयामत के दिन मलक दिखेंगे। जब दिखेंगे, कुरान में जिक्र है कि जब मलक दिखेंगे इंसान को, हालांकि रोता है मलक दिखा दे, जब दिखेंगे तो कहेंगे खुदा कहीं इनको रोक ले और बंद कर दे, इनको मलक को रोक ले और बंद कर दे, क्योंकि सिर्फ अजाब दिखेगा। फिर हमको कभी ये अल्लाह से तवक्का नहीं रखना चाहिए, अल्लाह मलक दिखा दे, या अल्लाह मलक देखना कोई खुशी की चीज़ नहीं है। अगर हमारा ईमान कमज़ोर है, हम गुनाहगार हैं, ईमान अगर बहुत बड़ा हुआ है तो हम मलक का इंतज़ार करेंगे, क्योंकि मोमिन की निशानी कि वो मलकुल मौत का इंतज़ार करता है और खुश होता है जब मलकुल मौत आता है, वो मलकुल मौत अच्छी सूरत में आता है, खूबसूरत सूरत। हमारे अमल बताते हैं कि मलकुल मौत किस सूरत में हमारे पास आने वाला है, हमारे अमल खुद बताते हैं। इब्राहिम अलैहिस्सलाम के पास जब मलकुल मौत आए तो कहा कि इब्राहिम अलैहिस्सलाम ने कहा कि तुम काफिर के सामने कैसे आते हो, तो कहा कि खलीलल्लाह आप हमें देख नहीं पाएंगे, हम काफिर के सामने कैसे आते हैं, कहा नहीं दिखा दो आप, कहा आप नहीं देख पाएंगे, कहा दिखा दो। जब मलकुल मौत उस सूरत में आए जो काफिर के सामने आते हैं तो इब्राहिम अलैहिस्सलाम बेहोश हो गए खौफ के मारे, अल्लाह रहम करे। मुनकर नकीर कभी सही है, हमारे अमल बताएंगे कैसे आएंगे मुनकर नकीर, तो ये बहस लंबी हो गई है, इसको हम यहीं छोटी करना चाह रहे हैं। फिर आगे अल्लाह फरमाता है वला जअलनाहु मलकल जअलनाहु रजुलन वला लबसना अलैहिम मा यलबिसून, और अगर हम फरिश्ते को उतारते तो उसको मर्द की सूरत में उतारते तो उस इस शुबे में जो अभी जिस शुबे में मुब्तला है उसी शुबे में हम फिर उनको मुब्तला कर देते। कहा कि अब तुम ये जिद कर रहे हो, एक तो ये कहा अल्लाह ने कि देखो मलक आ जाएगा तो काम खत्म हो जाएगा, अब क्या कहा अल्लाह ने कि अगर हम मलक को भेजते तो मर्द की सूरत भेजते, तो जिस शुबे में तुम इस वक्त मुब्तला उसी शुबे में हम तुमको फिर मुब्तला कर देते। या अल्लाह, अब मैं आपसे पूछता हूँ, अब आपसे फिर मिसाल देता हूँ कि हम मस्जिद में बैठे हैं और किसी ने कहा वो जो सामने वाले शख्स आ रहे हैं वो मलक हैं, आदमी दिख रहे हैं वो, आप मानेंगे क्या? क्योंकि आप मजाक कर रहे हैं, अल्लाह वही कह रहा है कि अगर हम भेजते, क्योंकि अगर मलक को नबूवत देने के भेजना है तो उसको अब वो तो हुआ ना रोशनी का, अब कह रहे को नहीं मलक आया हमको दिखे तो वो भी इंसान बन के आएगा, जब इंसान बन के आएगा तो आप मान लोगे उसको क्या अल्लाह कह रहा है। ये चीज जो चीज़ है ना, ये आयतें जो है ना, ये हमारे कल्ब के लिए इत्मीनान की आयतें हैं, ये आयतें हमारे शकूक को दूर करती हैं, हमारे दिल में जो पड़ रहे ना काव्य जो जाले उनको निकालती हैं आयतें। अगर ये आयतें हम गौर कर लेना तो ईमान की इतनी मंजिलें बढ़ेंगी। यही किताब है जो हक है, आसमानी किताब नहीं चाहिए, ना हमको मलक देखना है, ना हमको इंसान की सूरत में मलक देखना, कुछ नहीं चाहिए। हमारे आई मैं ताहिरीन दिख गए अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सरकार दिख गए अल्हम्दुलिल्लाह रब्बिल आलमीन। ये अल्लाह ताला ने इतनी नेमतें दी हैं कि इससे हमको नेमत की कोई जरूरत ही नहीं है। अल्लाह ने बार बार कहा तुम हमारे कौन कौन से एहसानों को झुटलाओगे, हमने सारी हुज्जतें पूरी कर दी, तुमको मलक चाहिए था, तुम फिर शक करते। अब देख रहे मलक का सवाल, देख रहे तीन जगह मलक दिखे कुरान हकीम में इंसान की सूरत में, एक बीबी मरियम के पास आया था मलक रूहुल अमीन आदमी की सूरत में, कहा कि परेशान हो गई बीबी, कहा कि नहीं मैं मलक हूँ, वो फिर उन्होंने फूंक दिया तो वो हमला हो गई, मान ली कि मलक है, आम औरत होती चीखना शुरू कर देती कि नहीं तू कौन सा मलक आ गया, है ना। इब्राहिम अलैहिस्सलाम के पास आए थे मलक आदमी की सूरत में, बताया बच्ची की खुशखबरी दी मलकों ने आके बैठ के, भाई वो खाना लेके आए, खाना नहीं खाया उन्होंने, खौफ आया इब्राहिम अलैहिस्सलाम को, तो कहा कि नहीं हम मलक हैं, तो उन्होंने मान ली उस बात को। लूत अलैहिस्सलाम के पास मलक है आदमी की सूरत में, मान लिया उन्होंने, क्यों मान लिया उन्होंने और हम क्यों नहीं मानेंगे, उसका फर्क है वो उनका कल्ब पाक था, उन्होंने कहा, उनके कल्ब ने कह दिया हाँ ये मलक है। अल्लाह सुब्हान अल्लाह ही कह रहा है कि देखो अगर हम मलक भेजते तो मर्द की सूरत में भेजते, जो तुम शुबा भी करो फिर उस शबे में फिर तुम मुब्तला हो जाते, और हुज्जत कितनी बढ़ जाती है, मुसीबत कितनी बढ़ जाती है कि मलक आया फिर भी तुम छुड़ा दिया, मुसीबतें और चार गुना हो जाती हैं, ये मुसीबतों में इजाफा है। अल्लाह से दुआ करना, अल्लाह ताला ने तूने इतनी हुज्जतें दे दी है, कुरान हकीम की हुज्जत दे दी है, सरकार की हुज्जत दे दी है, अब हम हमारे बर्दाश्त का नहीं कि हम तेरी हुज्जतों को बर्दाश्त करें, ये हमारे लिए बहुत ज़्यादा है। खुदा बंदा करीम हमारे दिल को पाक करके हमारे दिल के दरवाजे खोल दे, और अगर हम अभी भी ईमान न लाएं तो हमारे गुनाहों की कमबख्ती है। आखिरी आयत वलकदिस तुहज़िअ बिरसुलिन मिन क़बलिका फ़हाक़बल लदीना सख़ीरु मिन्हुम मा कानू बिही यस्तहज़िऊन, तुमसे पहले भी पैगंबरों साथ मजाक हो चुके हैं, बस जो लोग मजाक उड़ाया करते थे उनको अजाब ने जिसकी ये लोग हंसी उड़ाते थे आ घेरा। इसकी तर्जुमा है, क्योंकि सरकार का लोग मजाक उड़ाते थे, कभी कहा ना सारी आयतें कि तुम्हारे साथ क्यों नहीं मलक आया और किताब भेजो कागज पर लिखी, सरकार को अल्लाह ने कहा कि तुमसे पहले भी रसूल साहब मजाक उड़ते रहे, तो जो लोग मजाक उड़ाते थे जिस चीज़ का मजाक उड़ा करते थे जिससे मतलब अजाब से, उसको उन्होंने आ घेरा। सारी उम्मतें कहा करती थी कि आप जल्दी से अजाब ले आए, जब नूह अलैहिस्सलाम कश्ती बनाते थे तो लोग हंसते थे उन पर कि अजाब आप लेके आए, और हंसते थे कौन सा अजाब है सर, अल्लाह ने कहा कि वो जिस अजाब के को हंसते थे उस पर मजाक उड़ा देगा, अजाब आ जाएगा, पानी बरसेगा, ये कहा कि जब अजाब की जो जिससे हंसी उड़ाते थे उसने उनको आ घेरा। مسلم امت تو در حقیقت عذاب میں ابھی سے گرفتار ہے, چو طرف ذلت کا شکار ہے. یہ کون سے عذاب کم ہے؟ وہ تو جب عذاب قیامت دن آئے گا تو آئے گا, ابھی جو ذلتیں چل رہی ہیں یہ عذاب امت کو نہیں دکھتا کہ تقویٰ سے دور ہیں اور شیطان کے پیروں ہیں. ان کے جو لیڈر ہیں شیطان ہیں. آج کل مسلم امت کے لیڈر شیطان ہیں, تاغوت ان کا لیڈر بنے ہوئے ہیں. یہ ہمارا اس سے بڑا عذاب کیا ہوگا؟ تاغوت کو جزیہ دے رہے ہیں کہ ہم کو تو بچا لے. یہ آج مسلم امت کا حال ہے, تاغوت کو جزیہ دے رہے ہیں کہ تو ہم کو بچا لے مومنوں سے. یہ حالت ہے مسلم امت کی, اس سے بڑا عذاب اور کیا ہوگا؟ ہائے ہائے, آپ دیکھیں کہ پیغمبروں کے ساتھ مذاق اڑایا گیا, وہ مذاق ایک طرف تھا, پیغمبروں کو ایزا دی. ہائے کربلا دیکھ رہے ہیں, ہائے دس محرم کربلا کی, کہ کس طرح کا تمسر ہوا امام حسین سے, کہ کیا تمسر تھا کہ امام کو گھیر لیا, آدھا نے گھیر لیا اور اس طرح سے استضاء کیا, ایسا استضاء کرا کہ نبی بھی رونے لگے, انبیاء بھی گریا کرنے لگے دیکھ دیکھ کر, کسی نے پتھر مارے, کسی نے نیزہ مارا. ہائے ہم پڑھ چکے ہیں دو طرح کی حیات ہوتی ہے, ایک معین حیات ہوتی ہے, ایک حیات اللہ کے ہاتھ میں ہوتی ہے حالات سے. ارے معین حیات اثر کی کیا تھی؟ رباب روتی تھی, ارے رباب روتی تھی, ام لیلہ روتی تھی. ہائے اصغر بھی جوان ہوتا, ہائے اکبر کی شادی ہوتی, ہائے قاسم دولہا بنتا. ارے دیکھے قضا آ گئی کربلا میں, معین حیات ختم ہو گئی, آدھا نے شہید کرا, والحمدللہ رب العالمین.